أحواله الطيبين الطاهرين المعصومين ولعنة الله على أعدائهم أجمعين من الآن إلى قيام يوم الدين أما بعد فقد قال الله تعالى في كتابه المبين وهو أصدق القائلين وقوله الحق بسم الله الرحمن الرحيم من المؤمنين رجال صدقوا ما عاهد الله عليه ومنهم من قضى نحبه ومنهم من ينتظر وما بدلوا تبديلا صلوات بن محمد آپ سے درخواست کروں گا مرحوم سید ذوالفقار حیدر زیدی سید حشمت علی زیدی سید ڈاکٹر نعیم تقوی سید بشیر حسین نقوی سید محمد جمیل مرزا اور اپنے بھی تمام مرحوم مومن مومنات کو شامل کر کے ایک سورہ فاتحہ کی تلاوت فرما دیجیے۔ عزیزان محترم، آج کی مجلس میں چھٹی مجلس ہے، میری کوشش یہ ہے کہ آخری مجلس تک نہیں، 20 محرم کو جو مجلس ہوگی انشاءاللہ اگر زندہ رہا 10ویں مجلس تک اس پورے موضوع کو سمیٹ دوں، کوئی تشنگی نہ رہ جائے۔ صلوات بھیجیے، مجھ سے بار بار ایک تقاضا کیا جا رہا ہے کہ تھوڑا سا اسپیڈ کم کر دیں، تھوڑی سی اسپیڈ کم کر دیں۔ کچھ شاید بچے یا میری بہنیں کچھ نوٹ بھی کر رہی ہیں، لکھ بھی رہی ہیں، لیکن میں مجبور ہوں، میں اسپیڈ کم کر دوں گا تو میں جانتا ہوں کہ میں موضوع کو پورے یعنی جہاں تک لے جانا چاہتا ہوں وہاں نہیں لے جا پاؤں گا، اور آپ جو زحمتیں کر رہے ہیں، آپ جو محنت کر رہے ہیں، پھر اگر آپ کو نتیجے ہی نہیں ملے تو پھر وہ آخر میں لکھا ہوا جائے گا باقی اگلے سال، تو پھر اس کا کوئی فائدہ نہیں ہوگا۔ تو انشاءاللہ یہ ویڈیو آڈیو سب بن رہی ہے، آپ اس سے بعد میں استفادہ کر سکتے ہیں، اس کا یہ فائدہ بھی ہو رہا ہے کہ چلو ویڈیو آڈیو، لیکن مجھے اسپیڈ پر مجھے نہ ٹوکیں برائے مہربانی، کہ میں اسپیڈ اپنی کم کر دوں، کیونکہ میں روزانہ ایک میں اس یہ بھی جو آپ کے سامنے پیش کر رہا ہوں نا، یہ نچوڑ پیش کرتا ہوں، یقین کریں کتنی چیزیں ایسی ہیں، کتنے واقعات، کتنی اہم چیزیں ایسی ہیں جن کو میں چھوڑ دیتا ہوں صرف وقت کی کمی کی وجہ سے، لیکن چاہتا ہوں کہ خلاصہ ایک مرکزی خیال آپ کے سامنے آ جائے، ایک چیز آ جائے سامنے کہ ہاں بھائی یہ تھا، کہ آپ سوچیں تو معلوم ہو جائے پوری ذرا سی ہسٹری آپ کے ذہن میں آ جائے کہ یہ ہوا تھا، یہ تھے جناب مختار، یہ تھے جناب ابراہیم بن مالک اشتر، اور بہت ساری چیزیں کہ جو آپ کے یہاں آج شامل ہیں، یعنی حصہ ہیں آپ کی دینیات کا، آپ کے ایمان کا جز ہیں، اس کی بنیاد جناب مختار کے قیام کے دوران پڑی ہے، اس کو نہیں جانتے لوگ، ہمارے اکثر پڑھے لکھے لوگ بھی نہیں جانتے، اور وہ اعتراض کر بیٹھتے ہیں کہ صاحب یہ کب سے آ گیا دین میں، یہ کہاں سے آ گیا، وہ کہاں سے آ گیا۔ تو میں نے اسی لیے اس کا انتخاب کیا کہ وہ چیزیں بھی کلیئر ہوتی چلی جائیں، لوگوں کو معلوم ہوتا چلا جائے کہ اذان میں علی ولی اللہ کہاں سے آیا، یا علی مدد کا نعرہ کہاں سے آیا، اس کی ہسٹری، اس کی تاریخ، یہ ایسے اچانک تھوڑی کوئی ہم لوگ لے آئے بیچ میں کہ کسی نے ایک بار شوق میں کوئی نعرہ لگا دیا، وہ آگے نہیں، اس کی پوری ہسٹری، اس کا بیک گراؤنڈ ہے۔ اور آج انشاءاللہ ان دونوں چیزوں کی دلیل آپ کے سامنے تاریخی پیش کر دوں گا۔ صلوات بھیج دیجیے محمد علی محمد۔ تو عزیزان محترم، خروج کی تاریخ طے کی جناب مختار اور جناب ابراہیم بن مالک اشتر نے مل کر 15 ربیع الثانی ہجری 66 بروز پنجشنبہ ہمیں خروج کرنا ہے، کیونکہ کل میں آپ کو بتا چکا معاہدہ ہو گیا، سارے معاملات طے ہوئے۔ روزانہ جناب ابراہیم کی ڈیوٹی یہ ہے کہ رات کو اپنے 50-60 افراد کو لے کر جاتے ہیں نئے نئے محلوں کے، اور جو ورقہ ابن غارب یا رفاع ابن شداد جو جناب سلیمان بن سرد خزائی کے ساتھیوں میں سے باقی بچے تھے، ان تمام کو، سعد ابن مقداد، ان تمام کو لے کر آتے ہیں، اور پھر عہد و پیمان، اور پھر محلوں میں جانا، پھر کوفے کے باہر کی بستیوں میں جانا۔ ایک یہ طے ہوا کہ طبل جنگ جو بجے گا وہ 15 ربیع الثانی کو بجے گا بروز پنجشنبہ، اگر ایک دن پہلے بچ جائے تو سمجھ لو کہ یہ شیطنت ہے عبداللہ ابن متی کی، عبداللہ ابن متی کہ جو عبد الملک ابن مروان کی طرف سے اب حاکم بنا ہے اس کوفے کا، ابن زیاد کا، اس کو نائب کہہ لیجیے آپ، عبداللہ ابن زیاد کا، عبداللہ ابن یزید الانصاری کو مار بھگایا انہیں نے، عبداللہ ابن زبیر والے کو، اب یہ آ کے بیٹھ گئے عبداللہ ابن متی۔ تو اگر اس سے پہلے طبل جنگ بچ جائے تو یہ سمجھ جانا کہ یہ اس کی سازش ہے، ہماری طرف سے اعلان نہیں ہوا، یہ بڑا نازک ایک مقام آ گیا تھا خروج کے دوران، تمام مومن کو شیعوں کی بستیوں میں یہ اعلان ہو گیا کہ یہ جب طبل جنگ بجے گا پنجشنبے کو بجے گا 15 ربیع الثانی کو، اس سے پہلے بجے تو سمجھ لینا کہ دھوکہ دیا جا رہا ہے تاکہ شیعوں کو باہر نکال لیا جائے، کون کون ہے، اس سے پہلے نہیں نکلنا۔ لیکن اس سے پہلے واقعہ ایک ایسا عجیب ہو گیا کہ طبل جنگ پہلے بجانا پڑ گیا جناب مختار کو اعلان کرنا پڑ گیا، اور تھوڑی سی گڑبڑ ہو گئی، لیکن بہرحال بعد میں سنبھالا۔ ہوا یہ کہ ابھی روزانہ جاتے ہیں، اور جو ایاس ابن مضارب جو کوتوال ہے، آپ کیا ہوتا ہے نا کہ ایک ایس پی، ڈی آئی جی، آئی جی، ایک ہوتا ہے کمشنر، تو اس طرح وہ عبداللہ ابن متی تو والی ہے کوفے کا، سول انتظامیہ کا سربراہ، اور جو پولیس اور فوج کا سربراہ ہے وہ ہے ایاس ابن مزارب، اس کے ماتحت۔ یہ روزانہ گشت کرتا ہے، اس کو کچھ ہوشیار لوگ ہوتے ہیں نا، وہ تو ویسے ہی ناک تو تیز ہوتی ہے ایجنسیوں والوں کی، کان سے زیادہ سونگ لیتے ہیں، ان کے کان ناک کے سماعت اور یہ قوت لامسہ ان کی بڑی تیز ہوتی ہے۔ یہ سمجھ گئے کہ کچھ گڑبڑ ہو رہی ہے، کچھ معاملہ گڑبڑ ہے، اور یہ ابراہیم بن مالک اشتر روزانہ رات کو نصف شب کے وقت اس کا جانا مختار کے پاس، معاملہ کچھ سنگین نظر آ رہا ہے، اور شیعوں کا مستقل اس کے گھر پہ جانا مختار کے گھر پہ۔ یہ عبداللہ ابن موتی سے ملتا ہے کہ اپنی آنکھیں کھلی رہا کہ مجھے کچھ گڑبڑ نظر آ رہی ہے، اور فوراً مختار کو گرفتار کر لے، اور اگر تو نے گرفتار نہیں کیا تو یہ کچھ ہو جائے گا۔ میں دیکھ رہا ہوں کہ مجھے اندازہ ہو رہا ہے کہ کوفے کے لوگ سرکشی پر آمادہ ہیں۔ اچھا، کوفہ ایک بات میں اور بھی مشہور ہے، کوفہ سرکشی میں بھی بڑا مشہور ہے۔ اس نے صرف ائمہ کے ساتھ ہی خیانت نہیں کی، انہیں ہر ایک کے ساتھ خیانت کی تھی، ہر ایک کے ساتھ۔ آپ یقین جانے کہ ابن زیاد بھی روتا تھا آخر میں، جب یہ پاگل ہو گیا تھا، ابن زیاد کہتا تھا کوفیوں کو خطاب کر کے کہ میری سمجھ میں نہیں آتا کہ میں تم کو کس حساب میں ڈالوں، تم نہ امام برحق کا ساتھ دیتے ہو، نہ امام ناحق کا ساتھ دیتے ہو، تم کسی کا ساتھ ہی نہیں دیتے ہو، تم ہر ایک سے۔ یہ ایک ان کی فطرت بھی تھی۔ تو ایاس ابن مزارب کہتا ہے تو جانتا ہے کوفے کی فطرت کو، اگر کوئی فتنہ کھڑا ہو گیا تو سب تیرے خلاف کھڑے ہو جائیں۔ تو اس نے کہا تو دھیان رکھ، اور کل یعنی 15 ربیع الثانی پنجشنبہ کوشش کر کے مختار کو گرفتار کر لے، اور اب کہ ہم یہاں نہیں رکھیں گے، اس کو بھیج دیں گے بصرہ ابن زیاد کے پاس، وہ جو چاہے اس کا کرے انجام۔ ہوا یہ کہ چہار شنبے کو یعنی بدھ کے دن ہی جناب ابراہیم بن مالک اشتر اپنے کچھ خاندان کے بڑے بڑے جو شیعہ ان کے ساتھ جا رہے ہیں جناب مختار کے پاس، راستے میں ایاس ابن مزارب کوتوال شہر ہے، یہ گشت پر ہے، پہرہ دے رہا ہے، پہرے پر اس کے ساتھ بھی 500 اس کے سپاہی ہیں، اس نے روک لیا۔ پوچھا بھائی کہاں جا رہا ہو ابراہیم رات کے اس وقت؟ تو ابراہیم نے کہا بھائی تجھے سے کوئی واسطہ نہیں، تو اپنا راستہ پکڑ، ہم اپنا راستہ پکڑے، ہمارا تیرا کیا واسطہ۔ اس نے ضد کی کہ میں کوتوال شہر ہوں، تمہیں بتانا پڑا۔ تو جناب ابراہیم کہتے ہیں کہ دیکھ میں تجھے ہوشیار کرتا ہوں، چلا جا اس وقت، نہ مجھ سے بھیڑ، کسی اور وقت کے لیے اٹھا کے۔ اس نے کہا کہ یا تو مقابلے کے لیے تیار ہو جاؤ، یا مجھے بتاؤ، اور اب میں تم کو گرفتار کر کے ضرور عبداللہ ابن متی کے پاس لے جاؤں گا۔ ساتھیوں کو حکم دیا۔ تو ابراہیم بن مالک اشتر ظاہر کے مالک اشتر کے بیٹے تھے، اور یہ بھی یاد رکھے کہ فنون حرب براہ راست مولا متقیان علی ابن ابی طالب سے سیکھے تھے، شاگرد تھے، جمل صفی نہروان میں اپنے بابا مالک اشتر کے ساتھ ساتھ تھے، یعنی مولا کائنات کے لشکر میں جوان تھے اس وقت، 15-16 سال کے ان جنگوں میں، اب یا 20 سال تک کی عمر بتائی گئی ہے، لیکن جوان تھے۔ تو براہ راست مولا کی شاگردی میں ابراہیم بن مالک اشتر رہا تھا۔ بس اس نے جب یہ سنا کہ دھمکی دے رہا ہے قتل کی، تو بس ان کو بھی پھر طے ہو گیا، کہنے لگا کہ میں تو چاہتا تھا کسی اور وقت کے لیے اٹھا رکھوں، لیکن اب تو نے ابھی مجھے چیلنج کر دیا، تو نیزہ جو مارا تھا اس کی پشت سے، پیٹ سے لگا اور پشت سے باہر نکل گیا۔ اب یہ جو مارا ایاس ابن مزارب کوتوال، تو دہشت، اتنا بڑا سردار، تو وہ جو 500-400 تھے وہ بھاگے وہاں سے، یہ تو مار دیا گیا۔ اور جناب ابراہیم بن مالک اشتر نے اس کا سر کاٹا اور جناب مختار کے قدموں میں ڈال دیا، اور کہا کہ بھائی اب یہ مسئلہ ہو گیا، اور آج ہی طبل جنگ بجنا ہے، اب آپ بجا دیں، اب تو جھگڑا ہوگا، وہ آ جائے گی اس کی بول۔ جناب مختار نے الاؤ روشن کرا دیا آگ کے اپنے گھر کی، اور طبل بجنے لگے۔ طبل جو بجنے لگے تو اب شیعہ گھروں سے نہیں نکلے۔ یہاں بھی ایک بار ایسا ہو چکا ہے، پہلے ایک بار اعلان ہو گیا کہ پہنچنا ہے سب کو، وہاں معاملہ ہو گیا گڑبڑ، پھر کہنے نہیں پہنچنا، جو بیچارے پہنچے وہ مرے بھی، جیل بھی گئے، گھوڑے بھی گئے، مصیبت ہو گئی ان کی۔ تو اب یہ ایسے معاملات کبھی آتے ہیں نا تو بڑی گڑبڑ ہو جاتی ہے۔ صلوات بھیج دیجئے محمد آل محمد پر، ہے نا؟ تو میں تو بار بار کہہ رہا ہوں کہ بھائی یہ تاریخ جو آپ کے لیے پڑھ رہا ہوں، اس لیے پڑھ رہا ہوں کہ اس میں دیکھیں کیا ہو رہا ہے، کیا ہوتا ہے دنیا میں، سب کچھ ہوتا ہے۔ تو اب جناب مختار نے طبل بجوائے، لیکن جناب آپ نکلے کون؟ ان کا بھی پہلے بج گیا ایک دن، تو بس اس کا مطلب یہ کہ گھر سے نکلنی نہیں ہے، اب کیا کیا جائے؟ رفاع ابن شداد اور یہ جناب جو عبد الرحمان ابن سعید حمدانی، یزید ابن انس، جو مشہور مشہور شیعہ، یہ خود دوڑے محلوں میں اور جا کے کہا کہ بھائی وہ مسئلہ گڑبڑ ہو گیا، نکلو باہر، ابھی شروع ہو گیا۔ اب جب اپنے آدمیوں کو دیکھا نا جناب مختار کے، تو پھر کچھ لوگ نکلنا شروع ہوئے، وہ بھی 1400 کے قریب، بس 1400۔ اور ادھر اس کو جناب جب وہ پہنچا، اس کا خبر لے کے وہ بھگدڑ مچی وہاں پہنچے عبداللہ ابن متی کے پاس، بھی تیرے کوتوال کو تو مار دیا۔ اس نے اس کے بیٹے کو بلایا راشد ابن ایاس کو، کہ دیکھ تیرے باپ کو قتل کیا ہے، اب تو سپاہ لے کر جا۔ تو یہ 3-4 ہزار کا لشکر لے کے دوڑا، اور اس نے پہلے ایک محلے میں، شیعوں کے محلے پر حملہ کیا، وہاں پر اس کا مقابلہ کرنے کے لیے دو آدمی آگے بڑھے، ایک عبداللہ ابن حر جو ابھی تک الگ تھلگ ہے، जनाबे हुर का बेटा। एक बेटा करबला में शहीद हुआ था, एक बेटा कूफे में था, किसी चीज में मुदाखलत नहीं करता था, लेकिन जब से ये सिलसिला शुरू हुआ था खून तो हुर का है ना, खून हुर का है, भाई शहीद हुआ, बेटा शहीद हुआ, बस इसके खून ने जोश मारा। जब उस बस्ती पर हमला हुआ इसका कोई सरोकार नहीं था। हारिस इब्ने शमीदानी या शीमदानी, बहरहाल ये तारीखों की किताबें क्योंकि मुख्तलिफ है तो कहीं जेर जबर आगे पीछे हो जाए तो मुझे माफ़ कर दीजिएगा इसमें, क्योंकि होता है कि पुरानी किताबों में कोई जेर आगे लग गया, कोई जबर पीछे लग गया, तो अब्दुल्ला कोई नुक्ते आगे पीछे हो जाते हैं। तो अब्दुल्ला इब्ने हुर ने जब ये देखा कि हारिस कमज़ोर पड़ रहा है राशिद इब्ने यास के मुकाबले में, फिर इसने अपने खानदान वालों को निकाला और कहा कि अब बैठना जो है वो गुनाह है, अब जुर्म है, अब हमें हक की हिमायत करना होगी, अब हमें साथ देना होगा। इसकी कुमक पहुंची तो वहां से वो भी दुम हो दबा के उनको भागना पड़ा, अपने 50-60 लाशें छोड़े और वहां से भागे। अब तैयारी, अभी तक ये समझ रहे अब्दुल्ला इब्ने मुदी के मुख्तार के पास बहुत बड़ा लश्कर है, जनाब मुख्तार घबरा गए। जनाब इब्राहिम जब पहुंचे उनकी खिदमत में तो जनाब मुख्तार कहते हैं कि ये कूफी वही तो नहीं कर रहे मेरे साथ जो मुस्लिम बिन अकील के साथ किया था, कहीं ऐसा तो नहीं है कि ये कूफी फिर वही किरदार अदा कर रहे हैं जो मुस्लिम बिन अकील, क्योंकि नकारा बज रहा है, अलाव जल रहे हैं, कोई आता नहीं। इब्राहिम बिन मालिक इसे तसल्ली देते कि अमीर आप इत्मीनान रखिए, मसला ये कि हमने क्योंकि कह दिया है सबको कि निकलना नहीं है घरों से बाहर, आप सिर्फ यहाँ मोहकम रहें और मुझे कोई सिपाही नहीं चाहिए, आप हिफाजत करते रहें, मैं खुद जाता हूँ। फिर जनाब इब्राहिम बिन मालिक अश्तर खुद निकले, खुद गए, सबसे पहले शाकिरिया बस्ती में पहुंचे। शाकिरिया बस्ती में कोई 2000 के करीब मोमिनीन बिल्कुल मुसल्ला, जब ये अलाव जलना शुरू हुए, तबल बजना शुरू हुए, ये मुसल्ला होकर बैठ गए। और अब ये कश्मकश में कहीं वाकई ऐसा तो नहीं कि जंग शुरू हो गई और हम बैठे रह जाएं और जनाब मुख्तार शहीद कर दिए जाएं। इब्राहिम बिन मालिक अश्तर पहुंचे और आवाज दी उनको, कोड वर्ड इनका एक था, एक जिन्हें अपना कोड वर्ड बनाया था, उन्होंने कहा कौन, उधर से जवाब मिला अल मुंतकिम अल मंसूर या लसारात अल हुसैन। बस वो खुश हो गए कि ये अपनी कुमा का आ गई, ये कोड वर्ड था इनका। इधर सलावत दीजिए मोहम्मद आले मोहम्मद। पहले जनाब इन्हीं ने जब अंदर से जवाब ये मिला, बाहर से भी जवाब मिला कि अल मुंतकिम अल मंसूर या लसारात अल हुसैन, खून हुसैन का इंतकाम लेने वालों आ जाओ मैदान में। बस ये इधर से 2000 का लश्कर निकला और रास्ते में काब उसका जो मोहल्ले का जो इंचार्ज था वलीदुल्लाह इब्ने मुती उसका भी सफाया किया, उसके साथियों का भी सफाया किया और जनाब मुख्तार की खिदमत में पहुँच गए। अब्दुल्ला इब्ने मुती ने फिर 8000 का लश्कर जनाब मुख्तार की गिरफ्तारी के लिए रवाना किया और घमसान की लड़ाई शुरू हो गई। ये पहला मौका था कि जनाब इब्राहिम बिन मालिक अश्तर ने जब उनके मुकाबले पर एक पहलवान, ये राशिद इब्ने अयास जो इन्हीं के हाथों कत्ल किया गया, राशिद इब्ने अयास आया है, तो इसके मुकाबले पर पहली बार यानी बाज़ाबता तौर पर, पहले तो वैसे तो आप जानते हैं कि मौलाए कायनात को मदद के लिए हर एक ने पुकारा, रिवायात भी हैं कुतुबे यानी क़िसस अंबिया में भी है कि अंबिया ने भी मदद के लिए पुकारा। बाज़ाबता तौर पर जो पहली बार नारा लगाया था वो मालिक अश्तर के लाल इब्राहिम बिन मालिक अश्तर ने कहा था या अली अदरिकनी, ये कह के और उस पर नेजे का वार किया था और नेजे को उसके सीने से पार कर दिया था।
नारा हैदरी,
पहली बार इब्राहिम ने नारा लगाया। अब यह हुआ कि इस पूरे लश्कर की आदत हो गई कि जब हमला करते थे या अली अदरिकनी कहकर यह हमला किया करते थे, और जब लश्कर की सूरत में नारे लगाते हुए जाते थे तो पहली बार मुनज्जम तौर पर यह नारा भी हमारे पास आया। पहली बार ला इलाहा इल्लल्लाह मुहम्मद रसूलुल्लाह अलीयुन वलीउल्लाह पहचान बन गई थी। लश्कर जाता था, परचम लहराता हुआ, तो अलीयुन वलीउल्लाह के नारे लगा, यानी बताने के लिए कि हम अली के मानने वाले। और मैं आपकी खिदमत में अर्ज कर चुका हूँ कि अइम्मा ताहिरीन का दौर है, किसी इमाम ने मना नहीं किया, इसलिए वाजिब नहीं कहा अजान अकामत में, लेकिन जुज़्वे ईमान करार दे दिया कि रजाइयत की नियत से इसको कहो। हम भी नहीं कहते और आप भी याद रखिए कि शरी मसला बताने मुझे ना कभी झिझक हुई, ना खुदा कभी ऐसा वक्त लाए कि मैं शर्माऊं या झिझकूं। ये वाजिब नहीं है अजान में कहना ना अकामत में कहना, लेकिन ऐसी बेहतरीन सुन्नत की बुनियाद डाल दी, ऐसे मुस्तहब की बुनियाद डाल दी इब्राहिम बिन मालिक अश्तर और उसके सिपाहियों ने कि किसी इमाम ने इस पर नहीं रोका और इसको पहचान बता दिया शिया ने अभी अली इब्ने अभी तालिब की, और बाज जमानों में बाज मुश्तहिद ने इसको जरूरी करार दे दिया कि ये जरूरी है। सलावात दीजिए मोहम्मद आले मोहम्मद, जरूरी करार दे दिया कि जरूर कहा जाए, अगर लोग रोकते हैं फिर तो जरूर कहो। یہ کہا. تو یہ میں نے پورا مسئلہ بھی آپ کے سامنے واضح کر دیا کہ یہ جناب ابراہیم بن مالک اشتر کا کارنامہ تھا کہ انہوں نے یہ نعرہ لگایا, اور اس کے بعد یہ یا علی ادرکنی کا ترجمہ ہو گیا فارسی میں, یا علی مدد ہے, اور پھر ہمارے پاس یا علی مدد آ گیا. تو یہ اس کا تاریخی تسلسل ہے بھائی, یہ ادھر ادھر سے نہیں آ گیا, یہ تو مختار اور اس کے ساتھیوں کا شعار تھا جو قیامت تک جاری رہے گا. بات یہ کہ وہ نعرہ بھی لگاتے تھے, عمل بھی کرتے تھے. انشاءاللہ خدا نے چاہا ہم بھی نعرہ بھی لگائیں گے, عمل بھی کریں گے. سلامات. سلامات بھیج دیجیے محمد علی محمد. بات یہ صحیح ہے, تو خالی نعروں کو اپنے پاس نہیں رکھو, اس کی روح کو بھی ساتھ رکھو. روح جب تک ہے تو پھر مزہ ہے نعرے کا, خواہ مخواہ میں مزہ نہیں آتا. تو روح زندہ, انہوں نے روح کے ساتھ نعرہ. اب عبداللہ ابن مطیع خود نکلا 18,000 سپاہیوں کے ساتھ, کہ بھائی یہ کیا مشکل پڑ گئی. رات گزر گئی, دن ہو گیا. اب جب دن ہو گیا تو اب تو دن ہو ہی گیا, اب تو ویسے ہی سارے بستیوں سے شیعہ نکلنے لگے, اور کچھ محصور ہے ناکہ بندی. عبداللہ ابن مطیع نے کہا سب کو بلاؤ. اس کے ساتھی نے کہا سب کو بلائے گا تو جو محصور ہیں وہ بھی پہنچ جائیں گے, پھر کیا ہوگا. تو جس کے پاس موجود تھے دیکھا 18,000 کے لشکر کے ساتھ اس نے حملہ کر دیا. ابھی قوت ہے جناب مختار کی تقریباً 4,500-5,000 کے درمیان. گھمسان کا رنگ پڑا اور اس کو بھاگتے بنی اس کے بڑے بڑے سردار قتل ہوئے, یہ دار الامارہ میں محصول ہو گیا. اور جناب مختار بھی کچھ ذرا دم لینے کے لیے, سانس لینے کے لیے کوفے سے باہر نکلے اور ایک فرسخ کے مقام پر اپنا کیمپ بنایا کہ اب جتنے بھی ہیں وہ سارے ایک جگہ جمع ہونا شروع ہو جائیں, کیونکہ اب دن آ گیا پنچمبے کا, اب جنگ شروع باقاعدہ, لہٰذا جمع ہونا شروع ہے. ادھر اس کے ساتھ انہوں نے کہا کہ دیکھ مختار سے مقابلہ کرنا ہے تو اپنی ساری فوج کو بلا لے, ساری فوج کو جمع کر لے, ورنہ ہمارے بس کی بات نہیں. تو اس نے جو پہروں پر تھے بستیوں پر ان سپاہیوں کو بھی بلا لیا, ان کو ملا کے پھر اس کے 20-22,000 کی قوت بنی. اب جب بستیوں سے اس نے پہرے داروں کو ہٹایا تو پھر اور لوگ نکل نکل کے جناب مختار کے ساتھ قوت بڑھتی گئی. جناب مختار کا لشکر 12,000 کا لشکر بن گیا. اب میں جنگ کے جزیات بڑی دلچسپی ہیں لیکن نہیں چاہتا کہ ان میں پڑھ کے اس وقت کو اپنے اب میں بچانا بھی چاہتا ہوں کہ واقعہ خلاصہ یہ ہوا کہ آخری جو لڑائی ہوئی ان کی تو اس میں ہزاروں انس کہتے کہ کشتوں کے کشتے لگ گئے, کوفے کی گلیاں لاشوں سے پر ہو گئی. اور اس طرح سے یہ حملہ کرتے تھے جناب ابراہیم بن مالک اشتر کہ ان کی تلوار کے سامنے کوئی نہیں آتا تھا. عبداللہ ابن مطیع ایک بار آیا اور یہ فرار ہو گیا, یہ سمجھ گیا کہ میں ابراہیم کا مقابلہ نہیں کر سکتا. پہلے جناب امیر مختار اس کے مقابلے پر نکلے تھے تو جناب امیر مختار پر کسی اور نے سینے پر پتھر مارا بڑا سا, جس کی وجہ سے ان کا سانس سینے میں اٹکنے لگا اور یہ واپس آئے. تو پھر جناب ابراہیم بن مالک اشتر گئے عبداللہ ابن مطیع کے مقابلے میں, تھوڑی دیر میں وہ زخمی ہو کر بھاگا. جب وہ بھاگا تو اس کا لشکر بھاگا. اس کے پیچھے جب کوفے میں داخل ہوئے تو امیر مختار نے حکم دے دیا کہ یہ سب یا تو قاتلان حسین میں سے ہیں یا ان کے ساتھ اب شریک ہیں, کیونکہ ہم صرف قاتلان حسین سے انتقام کا نعرہ لگا کر کھڑے ہوئے ہیں, لہٰذا ان میں سے ایک کو زندہ نہیں چھوڑ. تو وہ بھاگتے جاتے تھے, پیچھے پیچھے جناب مختار کا لشکر بھی ان کا صفایا کرتا جاتا تھا, یہاں تک کہ وہ دار الامارہ میں محصور ہو گیا. اور اب عبداللہ ابن مطیع کو یہ اندازہ ہو گیا کہ اب کہیں سے جان بخشی کا امکان نہیں ہے. 3 دن کے محاصرے کے بعد لوگوں نے فیصلہ کیا کہ بھیا جان کی امان لو اور یہاں سے نکلو, پیغام بھیجنے شروع کیے. عبداللہ ابن مطیع فرار ہو گیا, یہ فرار ہونے میں کامیاب ہو گیا. اس میں بھی مختلف روایات ہیں. ایک روایت اس لیے بتا رہا ہوں کہ جب آپ تاریخ پڑھیں تو یہ نہ کہیں کہ مولانا نے یہ تو بتایا, کہ ایک روایت یہ بھی ہے تاریخ کی کہ جناب مختار نے بھی اس کو فرار ہونے میں مدد دی. اس نے خط بھیجا تھا اوپر سے پھینکوایا جناب مختار کے نام, اور اس میں لکھا تھا کہ دیکھ میں نے تجھے عبداللہ ابن زبیر کے شر سے ایک بار بچایا تھا, تیری جان بچائی تھی, تیرا وہ میرا اپنا وہ احسان تجھے یاد دلاتا ہوں, بس ایک بار تو بھی میری جان بخشی کر دے. تو جناب امیر مختار کے پاس جب وہ خط آیا تو انہیں جواب یہ دیا کہ اہل بیت کے دشمنوں سے میری کوئی دوستی نہیں ہے, لیکن تیرا وہ ایک احسان, اس ایک احسان کے بدلے میں تجھے موقع دیتا ہوں کہ تو فرار ہو جا, لیکن اس کے بعد پھر کہیں بھی مجھے ملے گا میں تجھے نہیں چھوڑوں گا اور تجھے قتل کر دوں گا. سلوات بھیج دیجیے محمد علی محمد. عبداللہ ابن مطیع کو فرار کرا دیا, مطیع کو فرار کرا دیا, باقی لوگوں نے ہتھیار ڈال دیے اور جناب مختار کی بیعت میں آ گیا. اب وقتی طور پہ جناب مختار کی کوفے میں سلطنت قائم کر دی, اور سب سے پہلا انہوں نے کام کیا کیا کہ جو بیت المال تھا اس کا 1/5 بھجوا دیا اپنے امام زمانہ کی خدمت. اللہ بیت المال میں تھا 1,00,000 درہم، 20,000 درہم اس نے اپنے امام کو پہنچوا دیا، اور باقی درہم و دینار سپاہیوں کی تنخواہیں دینے کے بعد ہاشمی سادات اور جو مومنین مستضعفین تھے ان کی کمک کی، ان کی مدد کی، اور اتنی مدد کی کہ امام محمد باقر علیہ الصلوۃ والسلام پہلی مجلس میں بھی اشارہ کر چکا ہوں، اب کیونکہ تفصیلات میں جا رہا ہوں اس لیے بیان کر رہا ہوں، کہ آپ نے فرمایا کہ خبردار، کچھ شیعہ بھی بزن تھے اور آج تک کچھ مورخین ہمارے ایسے ہیں کہ جو بزن ہیں، امام نے سختی سے وہ کیا، خبردار مختار کو برا نہ کہنا، اس نے ہم اہل بیت کی نصرت کی ہے، ہمارے قاتلوں کو انجام تک پہنچایا، ہماری بیواؤں کی شادیاں کی ہیں، ہمارے گھروں میں چراغ جلنے کا انتظام کیا ہے، خبردار مختار کو کبھی برا بھلا مت کہنا۔ تو عزیزان محترم، یہ مختار نے اپنے امام کی خوشنودی حاصل کی، اور اس کے بعد جمع کیا سب کو جامع مسجد میں کوفہ کی، پھر خطبہ دیا، خدا اور رسول کی حمد و ثنا کے بعد جناب مختار کہتے ہیں کہ یاد رکھو میں نے صرف ایک مقصد کے لیے قیام کیا ہے، اور خدا میرے دور کو اتنا طویل کر دے گا جب تک میں اپنے مقصد کو پورا نہ کر لوں، اس وقت تک میرا دور باقی رہے گا۔ یعنی یہ بتانا چاہ رہے ہیں کہ یہ کام مجھے انجام دینا ہے، چاہے ایک مہینہ لگے، چاہے 10 سال لگے، میرا دور ختم نہیں ہوگا جب تک میں قاتلان حسین کو انجام تک ان کے نہ پہنچا دوں۔ اور پھر فہرستیں تیار کرانی شروع کی، ابھی یہ کام ہو ہی رہا تھا کہ عبداللہ ابن متی جو فرار ہو کے بھاگا تھا نہروان، یاد ہے نا آپ کو نام، جہاں خوارج سے جنگ نہروان خوارج سے بھی تھی مولا، نہروان میں جا کے یہ مقیم ہوا، اور اس نے خط لکھا مصعب ابن زبیر کو، عبداللہ ابن زبیر کے بھائی کو، کہ مختار نے میری حکومت چھین لی، اگر تو میری مدد کریں تو میں کوفے کی ولایت اس سے دوبارہ حاصل کر کے تیری بیعت کر لوں گا، تجھے اپنا خلیفہ مان لوں گا۔ مصعب ابن زبیر نے پہلے کچھ اس کو لشکر بھیج دیا 10-12 ہزار کا، یہ خبر ملی جناب ابراہیم بن مالک اشتر کو، جناب امیر مختار کو ابراہیم بن مالک اشتر کو بھیجا، اور جناب ابراہیم بن مالک اشتر کا نعرہ میں نے آپ کو بتا دیا کہ اپنے پرچم تک پہ، بعض تاریخوں نے بعض مورخین نے لکھا کہ پرچم تک پہ لکھوا دیا تھا کہ علین ولی اللہ۔ میں بار بار اس کی کیوں تکرار کر رہا ہوں عزیزان محترم، دیکھیے سب چیز ہے لیکن بعض دفعہ کچھ ہمارے لوگ بھی اس میں کنفیوز ہو جاتے ہیں معاملات میں، تھوڑا سا 2-4 کتابیں پڑھ کے ان کی تھوڑی سی عقلوں پہ پردے پڑنے لگتے ہیں، کچھ خبط ہونے لگتا ہے ان کو ان بدیہیات میں شک ہونے لگتا ہے کہ صاحب یہ تو لوگوں نے جذبات، یہ جذبات کی بات نہیں ہے بابا، یہ شعار ہے ہمارا علی ان ولی اللہ، اس لیے لکھوایا کہ لوگ پہچان لیں کہ ہم علی کی ولایت پر یقین رکھنے والے لوگ ہیں، ہم علی کے ماننے والے لوگ ہیں، صلوات بھیجے محمد علی محمد۔ میں اس لیے اشارے کر دیتا ہوں کہ بعض اوقات مجھ سے بھی سوال کر لیتے ہیں لوگ، یہ فلاں کتاب میں یہ لکھا ہے، فلاں کتاب فلاں جگہ سے آئی ہے اس میں یہ لکھا ہے، بہرحال میں کیا کروں، بس کیا کیا جائے، ہر قسم کے افراد ہیں، ہر قسم کے لوگ ہیں، میں بھی جاہل ہوں، لیکن اتنا تو میں نے بھی پڑھا ہے کہ اس کے جو سوال کرتے ہیں صاحب یہ کہاں سے آئے، وہ کہاں سے آئے، کچھ اپنے بھی شامل ہیں ان میں، تو یہ تو بابا یہ وہاں سے چلا ہے، یہ جب سے کربلا کی دین ہے سب کچھ کربلا کے بعد آیا، اور کسی امام نے اس کو روکا نہیں۔ اب یہ نکلے لشکر لے کے نہروان کے مقام پر عبداللہ ابن متی سے آمنا سامنا، پہلے دن کی جنگ ہوئی، اور جب عبداللہ ابن متی بھاگا ہے دریا پار کر کے اس طرف پہنچا، جب گنا تو 4,000 باقی بچے، تو وہ کہتا ہے حیرت زدہ، تاریخ میں اس کا یہ جملہ ہے، کہتا ہے کیا کہ حضرت علی تو اس جنگ میں نہیں تھے، یہ 8,000 کس نے مار دیے، یہ اس کی زبان پہ، عبداللہ ابن متی کی زبان پر جملہ، کہتا ہے کہ بابا حضرت علی تو تھے نہیں، یہ مارے کس نے 8,000۔ تو اس کو آگے بڑھ کے کسی نے کہا کہ حضرت علی نہیں تھے لیکن ان کا بیٹا ابراہیم بن مالک اشتر تھا، ان کا شاگرد ابراہیم بن مالک اشتر تھا کہ جس کے مقابلے پر جانے کی کسی کی جرت نہیں۔ اب یہ مار کھا کے بیٹھا تھا یہاں کہ دوسرے تیسرے دن مصعب ابن زبیر 15-20 ہزار کا لشکر لے کے پہنچ گیا، اب ان کی ہمت بڑی کہ اب ہم لڑیں گے، اور جناب ابراہیم کی جرت آپ دیکھیے، بہادری دیکھیے، کہ رات کو جاسوس بن کے اس کے لشکر میں چلے گئے، اس کے لشکر میں چلے، پوری جاسوسی کر رہے ہیں، مصعب ابن زبیر کو شک بھی ہو گیا کہ یہ خطرناک آدمی لگتا ہے، اس نے مجھے سلام نہیں کیا، میرے سامنے جھکا نہیں، اور جناب ابراہیم کو پکڑ لیا عبداللہ ابن متی نے، کہا یہ کیا حرکت، تم نے اس کو کچھ نہیں کیا، یہ اسی کے ایک جاسوس کی مدد سے وہاں داخل ہو گئے تھے اس کی فوج میں، وہ تفصیلی بات اس کو میں نے الگ کر دیا، بھارت پہنچ گئے، تو کہتا ہے بھائی میں تو عرب کا بدھو ہوں، مجھے پتا رہا جنگ ہو رہی ہے، میں تمہاری مدد کے لیے آ گیا، اور مجھے کیا پتا، تو مصعب نے کہا کہ اس کو ذرا خیال رکھو، اور عامر ابن ربیعہ کو आमिर इब्ने रबी ने आमिर इब्ने अमरा को इसके ऊपर पहरेदार बना दिया। जनाब इब्राहिम कहते हैं परवरदिगार जाते जाते इसको जरूर कत्ल करके जाऊंगा, इसको जरूर कत्ल करके जाऊंगा। और रात की तारीखी में जनाब इब्राहिम बिन मालिक इस्तर सारी खबरें अपने लेकर निकले और इसके पहरेदारों को एक को दो को कत्ल वत्ल किया और वापस चले गए। सुबह मुसब को खत लिखा कि मुसब जिसको तू कत्ल करने आया वो तेरे दो जल्लादों को कत्ल करके वापस आ गया। वो जासूस कोई और नहीं था, मैं खुद था। हाँ उसने शक कहा था कि शक किया था कि कहीं ये इब्राहिम का जासूस ना हो, तो इब्राहिम ने कहा वो मेरा जासूस नहीं था, मैं खुद था तेरे लश्कर में, मैं रात गुजार के आ गया और जो जल्लाद तूने मेरे पर मुअय्यन किए मैंने उसको उनका काम तमाम कर दिया। अब ये बड़ा तिल मिलाया। सुबह जब जंग शुरू हुई वो देख रहा है कि जो जा रहा है वो मर रहा है, जो जा रहा है मर रहा है, तो उसने गुस्से में अब्दुल्ला इब्ने मुती से कहा तू जा, तू क्यों नहीं लड़ता इससे। तो फिर अब्दुल्ला इब्ने मुती मुकाबले पे आए जनाब इब्राहिम बिन मालिक अश्तर के, और जनाब इब्राहिम बिन मालिक अश्तर से वो भी दिख रहा था लेकिन लड़ाई हुई, इसको वासिले जहन्नम किया और फिर दूसरा मुबारिस तलब करते हैं भेजो। तो मुसब इब्ने जुबैर कहते हैं कि ये आदमी है कि क्या है, ये कत्ल करते करते थकता नहीं है किसी को, इसको कौन सी कुव्वत है, कौन सा इतने मुकाबले, और हर बार खड़े रहते थे आ जाओ और को भेजो और को भेजो। तुम्हें झुंझला के इसने कहा एक बार सब हमला करो। इधर से हमला हुआ, इधर से जनाब इब्राहिम ने अपने सिपाहियों से कहा कि देखो अपनी तादाद की किल्लत पे मत जाना। अजीज ये बात याद रखो, खुदा की कसम एक मलसला से समझ रहे हैं हम, दुनिया में किसी की मजाल नहीं है कि जो हमें ब्लैकमेल कर ले। अजीज कितनी अफसोस की बात है, इतनी बड़ी कौम, इतनी बड़ी मिल्लत, ये दो दो टके के खबीस सियासतदान हमें ब्लैकमेल करें, कभी इससे डरा के, कभी उससे डरा के, कभी उससे डरा के, भाई हम तुम्हारा साथ देंगे, हम तुम्हारी मजलिस कराएंगे, हम तुम्हारा जुलूस उठाएंगे, हम उनको ये कर देंगे, हम उनको वो कर देंगे। ये जिल्लत है, जिल्लत रुसवाई है किसी कौम की, कितनी बड़ी तादाद में होकर दूसरों के हाथों ब्लैकमेल हो, कभी इसके लिए इस्तेमाल हो, कभी उसके लिए इस्तेमाल हो, कभी उसके लिए सीढ़ी बने, कभी उसके लिए पुल बने। नहीं अजीज, ये मुख्तार के अगर पैरोकार हैं, इब्राहिम के पैरोकार, उनका ये काम थोड़ी है। ओ बाबा हम किसके आगे झुके हैं, हमारा सबसे बड़ा मौला हमारे पास है, हमारा इमाम हमारे पास है, हमने जिंदगी से दोस्ती थोड़ी की है कि हम नहीं मरे, हमें सब कुछ मिलता रहे, हम खत्म नहीं होंगे। नहीं, हमारी दोस्ती तो अहले बैत के साथ है, जिधर वो हैं उधर हम हैं, इन शैतानों से हमारा क्या वास्ता। इस शैतानी सियासत का हिस्सा न बनो। अंतुमुल आलोन इन कुंतुम मोमिनीन, कुरान कहता है वला तहनु वला तहजनु, अंतुमुल आलोन इन कुंतुम मोमिनीन, मत घबराओ मत दिल मलूल हो, तुम सबसे बुलंद हो। अंतुमुल आलोन, तुम सबसे बरतर हो, सबसे बुलंद हो। इन कुंतुम मोमिनीन, फकत मोमिन बन जाओ सच्चे, तुम मोमिन बन जाओ सच्चे, तुम सबसे बरतर हो, मत घबराओ, कितनी बड़ी कुव्वत है तुम्हारे मुकाबले पर। आज कुरान का वादा है, कुरान कह रहा है सूरह मायदा, मैंने तुम्हें बरतर बनाया, कौन तुम्हें जलील कर सकता है, मैंने तुम्हें इज्जत दी है। वलिल्लाहिल इज्जत वल रसूल ही वलिल मोमिनीन, खुदा कह रहा है इज्जत तो है ही सिर्फ अल्लाह के लिए, रसूल के लिए और मोमिनीन के लिए। जब मैं कह रहा हूं कि तुम्हारे लिए सिर्फ इज्जत है और कुछ नहीं है कायनात में, फिर क्यों घबराते हो, फिर क्यों डरते हो। तो बस इब्राहिम ने सिपाहियों को खिताब किया, किल्लत पे मत जाना, जानते हो ना कि हम किस मकसद के लिए आए हैं यहाँ। कहता कि ऐ मेरे शेरो, बस याद करो करबला के वाकये को, हमारे सामने ये दुश्मनान अहले बैत का लश्कर है, और कसम खा लो कि या मर के जान देकर अपने मौला के साथ मुलाक हो जाओगे, और या इन तमाम को वासिले जहन्नम करोगे। एक पुरजोश खुतबा दिया इब्राहिम बिन मालिक अश्तर ने, और फिर जब उसके बाद हमला हुआ तो फिर कुछ पता नहीं था कि कौन किधर भागा, और मक्के भागने के बजाय मुसब इब्ने जुबैर बसरे की तरफ भाग पड़ा, बौखलाहट में तारीख बसरे भागा। बसरे पहुंच के इसे एहसास हुआ कि तुम्हें गलत जगह आ गया, फिर वहां से मुड़ा मक्के की तरफ। ऐसा हमला था इब्राहिम बिन मालिक अश्तर और इसके सिपाहियों का। तो अजीजो, जो खुदा पर ईमान रखते हैं, जो अली की विला पर मदद पर यकीन रखते हैं, जो अपने इमाम पर यकीन रखते हैं, उन्हें किसी की मदद की जरूरत नहीं है। ज्यादा से ज्यादा, ज्यादा से ज्यादा क्या होगा बाबा, मर जाएंगे, मर जाएंगे। मर जाना जिल्लत नहीं है, इन जलीलों के सामने झुक जाना जिल्लत है। ये कहां लिखा है कि मर जाना जिल्लत है? घर का जल जाना जिल्लत है, माल का लूट जाना जिल्लत है, बताइए कहां है? ये जिल्लत नहीं है, ना घर का लूटना, ना घर का जलना, ना जान का जाना, ना औलाद का जाना, ये जिल्लत नहीं है। जिल्लत तो वो है कि जलीलों के सामने इंसान बैत कर ले, हाथ उनके हाथ में दे दे, ये जिल्लत है। ये जिंदगी जिल्लत की है, अगरचे हजार साल की जिंदगी क्यों ना हो। सलावत दे दीजिए मोहम्मद बेटा पानी की। जनाब इब्राहिम बिन मालिक अश्तर और कूफे से बाहर अमीर मुख्तार इस्तकबाल के लिए मौजूद। बाजुओं को बोसा दिया इब्राहिम के, पेशानी को बोसा दिया। इब्राहिम ने दस्त बोसी की अमीर मुख्तार की, वापस पहुंचे। अब उधर से ये मार खा के भागा मुसब इब्ने जुबैर, इसने खत लिखा अपने भाई को, अभी तक हज्जाज ने उसका खात्मा नहीं किया अब्दुल्ला इब्ने जुबैर का। कल तो मैंने खुलासा पेश कर दिया था, ये नहीं समझेगा कि मरने के बाद दोबारा कैसे जिंदा हो गया, अभी वो वाकई नहीं आया। कल तो मुझे मुकम्मल करनी थी बात, इसलिए मैं उसको बीच में ले आया था। तो अब्दुल्ला इब्ने जुबैर को खत लिखा कि यहाँ तो मुसीबत कर दी, तूने कहा था कि 8-10 हज़ार आदमी, उन 8-10 हज़ार आदमी ने हमारे 20-25 हज़ार का सफाया कर दिया। फौरन मुझे कुमक भेज वहाँ से, अब मैं फतह के बगैर नहीं आऊँगा। अब्दुल्लाह इब्ने ज़ुबैर एक बखील आदमी, उसने कहा यमन और इधर उधर बगावतें चल रही है, मैं अभी तुझे मदद नहीं भेज सकता। तो अब इसने गुस्से में दमिश्क अब्दुल मलिक इब्ने मरवान को खत लिखा कि अगर तू मेरी मदद के लिए सिपाह भेज दे तो मैं तेरी बैत करूँगा और तमाम इलाकों में तेरी बैत के लिए काम करूँगा। तो उसने वहाँ से लश्कर भेजा। आमिर इब्ने रबीआ जो उसका चचा है अब्दुल मलिक इब्ने मरवान का, आमिर इब्ने रबिया के हाथ एक लश्कर भेजा। उस लश्कर की तादाद है 70,000। 70,000 का लश्कर भेजा, ये लश्कर आ रहा है आमिर इब्ने रबिया का और तू जहाँ पर है वहीं रहे मुसब इब्ने जुबैर को, क्योंकि वो भी होशियार है अब्दुल मलिक इब्ने मरवान, कैसा ना हो कोई चाल हो, कहा कि तू जहाँ है वहाँ रहे, इसका काम मैं कर देता हूँ, मुख्तार को मैं देख लेता हूँ। 70,000 का लश्कर भेजा आमिर इब्ने रबिया के हाथ और ये लश्कर चला और कूफे से कई फरसख के फासले पर ये लश्कर आके ठहरा और इसने ऐसा इंतज़ाम कर लिया कि कोई जाने ना पाए, यानी मुख्तार को इतला ना पहुँचे। और अपने एक जासूस को भेजा, एक मर्द यजदी को भेजा कि तू जासूसी कर गया। ये जासूसी के लिए पहुंचा कूफे में कि देखे क्या हाल अहवाल है। जनाब मेरे मुख्तार के हाथों सिपाहियों के हाथों गिरफ्तार हो गया। अब बाज़ लोग होते हैं डबल क्रास करते हैं, इधर भी चलो उधर भी चलो, इधर की खबर उधर दो, उधर की खबर उधर दो, दोनों तरफ से माल मिलेगा, दोनों तरफ चलेंगे। कौम से कहेंगे भाई हम तो तुम्हारे साथ हैं, उनसे कहेंगे हम तो तुम्हारे साथ हैं। कौम से कहेंगे भाई मुश्किल पड़ती है तो हम ही तो हैं, कहते हैं सारे काम देखो ये हमारे ताल्लुकात हैं सारे। उनसे कहते हैं कि देखो हम कैसे बड़े बड़े झगड़े तुम्हारे ऐसे निपटा देते हैं मिनटों में, देखा ना। तो ऐसे भी लोग होते हैं, तो ये हर ज़माने में है। तो अब इब्ने असदी ने देखा अब तो पकड़ा गया, कहा कि देख सही सही बता। उसने बता दिया भाई आमिर इब्ने रबिया ने मुझे इसलिए भेजा, ये खैरत थी और ये लश्कर है उसका 70,000 की तादाद में। अब अगर तू मेरी जान बख्श दे मुख्तार तो मैं उसको जाके कहूँगा कि तेरा 1,00,000 का लश्कर है। अमीर मुख्तार कहते कि नहीं, हम एक अच्छे मकसद के लिए झूठ से काम नहीं लेंगे। मेरे लश्कर की तादाद जो है, सलवात भेजिए मोहम्मद आले मोहम्मद। बस ये कुलिया जो मौलाए कायनात ने ना कि हक तक पहुंचने के लिए भी बातिल को इख्तियार नहीं किया जा सकता, बातिल को साथी नहीं बनाया जा सकता, बातिल को दोस्त नहीं बनाया जा सकता। मुख्तार उसी तालीम पर अमल करा काम झूठ के लिए। मेरे लश्कर की तादाद 26-27 हज़ार है यही। उसने तौबा तिल्ला की माफ़ी की, उसको इनाम इकराम दे के रुख्सत कर दिया मुख्तार ने कि तू चला जा जा। वो खैर दिल में एक असर लेके गया कि मुख्तार ने मुझे कत्ल नहीं किया, मालूम आदमी था मर जरा कह रहा भाई मैं नौकर आदमी पैसे दे के भेजा था मैं आ गया। कहा कि ये वापस गया तो आमिर इब्ने रबिया ने फिर एक और चाल चली, कहा कि देख अब वो तुझ पर मेहरबान हो गया, अब तू फटे चिथड़े लगा कर जा कि आमिर इब्ने रबिया ने मुझे मार पीट के भगा दिया, जो तूने दिया था वो भी छीन लिया और वो तुझ पर मेहरबान हो जाएगा। और देख फला फला आदमी 14 आदमी मुख्तार के यहाँ मेरे अपने बैठे हुए हैं कि ये जब हुक्म होगा ये खड़े होंगे और मैदान साफ कर देंगे। मेरे 14 आदमी अपने वहाँ हैं और उनको पैगाम देना है, ये ख़त उनको जाके दे दे कि किस वक्त वो मुख्तार पे हमला करें उसको ख़त्म कर दें। अब ये जनाब इसको जो पता चला ये सारी चीज, ये इसी हड्डियों में गया, दूसरे दिन रोता पीटता, फिर मुख्तार ने पकड़ा, कहा उसने मुझ पर शक किया, सारा माल असबाब भी छीन लिया, मुझे मारा पीटा और मुझे भगा दिया वहाँ से, बस मेरी जान बख्शी कर दी, बड़ी मुश्किल से जान बचा। जनाब मुख्तार ने कहा इसके साथ नेकी से पेश आओ, इसके साथ नेकी से पेश आओ, ले जाओ। उसको खिलात इनाम इकराम भी दिया और कहा कि तू जहाँ जाना चाहते चला जा। अब ये होता है इनकलाब, ये होता है इनकलाब कि अगर दिल में इंसान की नेकी हो। ये मर्द आज़ादी पे इतना असर हुआ, फिर ये कहता है कि मुझे तो शाम से ये कहकर लाया गया था कि ये बेदीन लोग हैं, ये बेनमाजी लोग हैं, और मैं तो उल्टा देख रहा हूँ जितने मेरे लश्कर में वो सब शराबी हैं, बदकार हैं, बेनमाजी हैं, ना उनको नमाज का होश है ना किसी चीज़ का होश है। और मैं जब कूफे आया तो मैंने मुख्तार और उसके साथियों को तो इबादत में मशगूल, रात में आया तो मैंने इनको नमाज शब में देखा, दिन में आता हूँ तो देखता हूँ अभी अजान होती है, पूरा इसका लश्कर नमाज के लिए जमा, किस तरह ये मुनाजात कर रहे हैं, किस तरह तहलील कर रहे हैं, बस इसमें इनकलाब पैदा। अजीज जानते हो ये किरदार है जो इनकलाब पैदा करता है, किरदार है। याद रखना ये शियों का किरदार था जिसकी वजह से शियत क़यामत तक बाकी रहेगी। आप जिस दफ्तर में हैं, जिस कॉलेज में हैं, यकीन करें किसी तबलीग की जरूरत नहीं है, आपका किरदार ऐसा होगा ना उनके दिल आपकी तरफ एकदम आते चले जाएंगे। गालम गलौच से कभी ना किसी दीन की तबलीग हुई, ना कोई किसी दीन में शामिल हुआ, याद रखना। आप खुश तो हो जाएंगे वक्ती तौर पे, दो चार बातें मैं ऐसी बयान कर दूं, आप खड़े भी हो जाएंगे, लेकिन अजीज वो दीन की तबलीग नहीं है, उससे तखरीब ही होती है, उससे दीन आगे नहीं बढ़ता। दीन जब भी आगे बढ़ा है, या अंबिया का उसूल है, या अइम्मा का उसूल है, किरदार से आगे बढ़ा, मोहब्बत से आगे बढ़ा, अखलाक से आगे बढ़ा। तो वक्ती तौर पर खुश होने के लिए तो वो इधर उधर की बातें अच्छी होती हैं, लेकिन उसके असरात अच्छे नहीं होते, उसके नुकसान ज्यादा होते हैं। तो ईजान मोहतरम, अब जो इसने ये किरदार देखा मुख्तार और उसके साथियों का, बस आके कदमों पे सर रख दिया मुख्तार के और ज़ारो कतार रो रहा है। मुख्तार कहते तुझे क्या हुआ? कहा कि मुख्तार बस मुझे एक बार माफ कर, हुआ क्या? कहते हुआ क्या तुझे? कहते मुख्तार मैं अब भी तुझसे झूठ बोला था। मुख्तार ने उसको बिठाया, बात बता क्या है? वो 14 खत निकाले मुनाफिकीन के नाम, कहा कि असल मकसद ये था मेरे इब्ने रबिया का, लेकिन जब मैंने तुझे देखा, तेरे साथियों को देखा, बस मेरे दिल ने गवाही दी कि यही हक है, और इनको साथ खयानत करना, फिर मैं बख्शिश की उम्मीद नहीं रख सकता मुख्तार, ये हकीकत है वाकई है, अब तू जो चाहे मेरे साथ सलूक कर, चाहे तो मुझे मार दे, चाहे कोई, अब सलवात दीजिए मोहम्मद आलम। पहले तो जनाब अमीर मुख्तार ने बुलाया इन 14 को, उनके सामने ये खत रखे और इसके सर पर रखी तलवार, बता। वो इनकार करते रहे, लेकिन जनाब इब्राहिम बिन मालिक अश्तर ने सबका काम तमाम किया, 14 जो बचा उसने कहा अब तो बता दे तू, शायद तेरी जान बच जाए, तुझे छोड़ दे मुख्तार। तो फिर वो कहता है कि हाँ ये हकीकत है, और हम मौके की ताक में थे कि कब मुख्तार को कत्ल करें और कब तुझ पर हमला करें। तो इब्राहिम बिन मालिक अश्तर कहते हैं कि ऐसा तुम क्यों कर रहे थे? तो वो कहते हैं कि हम अबू सुफियान माविया और अपने अमीर यजीद की मोहब्बत में ही कर रहे थे। मोहब्बत उनकी भी तो मोहब्बत है लोगों के दिलों में, तो जी तो फिर क्यों फिक्र है, फिर किस बात की फिक्र है? तो वो भी मोहब्बत चल रही है, ये भी मोहब्बत चल रही है, ये तो टकराव चलता रहेगा। मत डरो, मत घबराओ, मैंने कुछ नहीं, कौमें छोटे मोटे वाकया से ना कौमें खत्म होती है, ना मिल्लत है, ना मज़हब। और फिर जिसको कुरान जमानत दे रहा है कि तुम सबसे बरतर हो, तुम सबसे आला हो, मैंने तुम्हारे लिए इज्जत को महसूस किया, उन्हें तो सोचना भी नहीं चाहिए इस तरह, सोचना भी नहीं चाहिए। जी तो ये तो जिंदगी में कौमों के उतार चढ़ाव, कभी सबक के लिए, कभी हिदायत के लिए, कि अब तो समझ जाओ, अब तो सुधर जाओ, अब तो ठीक हो जाओ, अब तो मुत्तहिद हो जाओ, अब तो मुत्तफिक हो जाओ। ये चीज़ें तो तरबियत का हिस्सा हैं। अगर कौमों की ज़िंदगी में ये उतार चढ़ाव, ये मसाइल ये मुश्किलात ना आए, तो फिर तरबियत नहीं होती। ये तरबियत का हिस्सा समझ के इनको कबूल करो। सलवात भेजिए मोहम्मद आले मोहम्मद। तो अच्छा, जैसे ये सुना कि उनकी मोहब्बत में उसकी भी गर्दन मारी, अगर उनकी मोहब्बत में कर रहा था तो बस फिर तू उन्हीं के पास मुलाक हो जा। और आप यकीन करें वो दुआएं करते थे, वो उस लश्कर के भी, कि परवरदिगार तू हमें यजीद के साथ, उसके बाप के साथ, उसके दादा के साथ महशूर कर। मैंने कहा अब तो परवरदिगार तो वैसे ही उदूनी फस्तजिब लकुम, तुम मांगो मैं दूंगा दुआ, तुमने खुद ही मांगा है, वहाँ तो गिला भी कोई नहीं, तो परवरदिगार उनसे दुआ भी ऐसी मंगवा रहा है। तौबा की दुआ नहीं मांगी, जैसे तौबा की मंगवाई उससे की तौबा कबूल कर ली, वो इस काबिल था कि उसकी तौबा कबूल हो जाए, जैसे मर्द। अब ये तो दुआ यही मांग रहे, तो परवरदिगार ने भाई तुम्हारी दुआ तो पहले कबूल होगी, तुम्हें तो पहले तो आप दू नहीं हंसता जीव लगो तुम मांगो मुझसे मैं तुम्हें दूंगा बिल्कुल दूंगा मैं ही भेजूंगा जहाँ वो गए हैं सलवात भेज दीजिए मोहम्मद आदम बस ऐजान मोहतरम अब इन 14 को कैफर किरदार तक पहुंचाने के बाद ऐलान करता है मुख्तार कि देखो इस मर्द आजादी ने किस तरह से हमारी मदद की और हमारा साथ दिया तुम में अपनी हैसियत के मुताबिक जो इसकी मदद कर सकता है वो करे वहां तो ढेर लग गया जब जरो जवाहरात का इसने क्या किया जो मुख्तार ने खलत दी थी बस वो कबूल की कहता है कि मुख्तार अब तेरे पास आने के बाद मुझे माले दुनिया से थोड़ी सरोकार अब माले दुनिया नहीं चाहिए जो तूने दिया ये मेरी जिंदगी के लिए काफी बस मेरी ख्वाहिश है कि जितना जमा हुआ है मेरे इमाम की खिदमत में पहुंचवा दे मेरे अजीजों ये होते हैं जाने साहब यहाँ पांचवा हिस्सा निकालते हुए मुसीबत हो जाती है आफत हो जाती है मौला जान कुर्बान मौला बच्चे कुर्बान मौला माल कुर्बान इधर किसी ने कहा भाई खुम्स निकाला अरे यार मौलियों का चक्कर है खामा खा का खुम्स हलो खा ले अरे मौलाओं ने चलाया हुआ चक्कर छोड़ो खुम्स उम्स की बातों को तो इसलिए मैं भी मजलिस में खुम्स की बातें नहीं करता लोगों को बुरी लगती हैं सलावत भेजिए मोहम्मद आले मोहम्मद पे और अजीजान मोहतरम एक वाकया और आप जानते हैं जैद शहीद किसका बेटा है मैं ईमान की बात नहीं कर रहा उसकी माँ की बात कर रहा हूँ जैद की माँ कौन है अब सुनिए आप तारीख का ये वाकया अभी कि जनाब इमाम ज़ैनुल आबिदीन अलैहिस्सलाम इरशाद फरमाते हैं कि मैं एक रात मैं ख्वाब था मैंने ख्वाब में देखा कि मेरे जद अमजद यानी खुदा का रसूल और तमाम हजरात खानदान के तशरीफ लाए और रसूल खुदा एक जन्नत की हूर को लाए हैं और कहते हैं कि मेरे बेटे ये तुम्हारे अक्द के लिए है और इसका नाम हौरा है और मेरा अक्द उसके साथ पढ़ा दिया उसे मेरी जौजियत में दे दिया सुबह जब हुई तो दक्कुल बाब हुआ दरवाज़ा मेरा खटखटाई मैं खुद दरवाजे पर गया तो मैंने पूछा कौन कहा मैं कूफे से आया हूँ अमीर मुख्तार का कासिद हूँ मैं कूफे से आया हूँ अमीर मुख्तार का कासिद हूँ अब जो मैंने दरवाज़ा खोला तो देखा कि एक शख्स और उसके साथ चादर में सर तापा मलबूस एक औरत कि उसकी आस्तीन को यानी कपड़े को चुटकी से उस मर्द ने पकड़ रखा है जिस्म को हाथ नहीं लगाया हुआ कहा कि मुझे फर्जंद रसूल से मिलना है तो जनाब इमाम इरशाद फरमाते हैं कि मैं खुद हूँ बता क्या बात कहा कि मुख्तार ने आपके नाम ये खत दिया है अब जो खत देखा कहते हैं कि फर्जंद रसूल कुछ कनीजें मेरे हिस्से में आईं और उनमें पाक बाज तरीन कनीज ये थी कि जिसको आज तक किसी मर्द ने छुआ नहीं बस मेरी दिल ये ख्वाहिश है कि फर्जंद रसूल आप मेरी तरफ से इसे अपनी खिदमत में कबूल कर लीजिए और मैं इससे इकरार ले चुका हूँ और ये इस बात पर राजी है कि आपकी कनीजी में आ जाए और इसका नाम अब वहाँ फरमाते हैं उससे पूछते हैं कि तेरा नाम क्या है तो नाम बताती है कि हौरा मुख्तार का मकाम है ये सलवात ये मुख्तार का मकाम अजीजान मोहतरम ये मुख्तार का मकाम है खुदा का रसूल एक रात पहले पेश वो जो कनीज आ रही है मुख्तार की रसूल कहता है कि ये मेरी तरफ से हदिया है तेरे लिए तो अजीजो ये मुख्तार का मकाम और इस हूरा के रहम मुबारक से जनाब जैद पैदा हुए कि जिन्होंने हिजरी 122 में क़याम किया अम्मियों के खिलाफ शाम के ज़माने में जैद शहीद ने हर इमाम ने इनके लिए दुआ की हर इमाम की इनको ताईद हासिल थी और इनका अंजाम क्या हुआ था अजीज़ जब ये मैदान जंग में इनका भी साथ छोड़ दिया था कूफियों ने और राफिजी का जो इल्ज़ाम लगा ना जब से लगा है जब कूफियों ने छोड़ा तो जनाब जैद ने कहा था रफस तुमूनी तुम लोगों ने मुझे छोड़ दिया यानी मुझसे दूरी इख्तियार की तो उस वक्त से जिन लोगों ने जनाब जैद को छोड़ा था उन्हें राफिजी कहा जाता था और उनमें सब शामिल थे एक बहुत बड़े इमाम भी शामिल थे तारीख में बहुत बड़े इमाम थे उन्होंने भी ये कहा था कि मैं आपका साथ दूंगा ऐन मौके पे जनाब जैद को छोड़ के अलग हो गए अब नाम मैं नहीं लूंगा इतना तो सस्पेंस छोड़ देना चाहिए कि आप खुद भी जाके अकेले में पूछ लें या बाद में किताब जाके देख लीजिए सलावत भेजिए मोहम्मद आले मोहम्मद عزیزان محترم، جناب زید جب شہید کر دیے گئے، ان کے چند جانثار ساتھی ان کی قبر بنائی اور اوپر سے نہر بہا دی تھی، کیونکہ جانتے تھے کہ ان کے ساتھ کیا سلوک کیا جائے گا، لیکن اس کے باوجود بھی اس ملعون نے حشام نے پتہ چلا لیا، اور اس کے بعد ان کی لاش کو نکالا گیا، سولی دی گئی، سر کاٹ کے حشام کے پاس بھیجا گیا، اور بعض تواریخ میں تو کہ 4 سال تک یہ ڈھانچہ، یا کہیں 4 ماہ تک، کیونکہ بنو امیہ کی حکومت ختم ہو گئی تھی، تو 4 ماہ تک یہ جسد مطہر لٹکا رہا کوفے کے دروازے پہ، کسانہ کے دروازے پہ، اور اس جگہ پہ کناسہ کے دروازے پہ، معذرت کے ساتھ بہت ساری چیزوں میں کچھ نہ کچھ گڑبڑی ادھر ادھر ہو جاتی ہے، تو کناسہ کے دروازے پر لٹکا تھا اور برہنہ لاش تھا، لیکن عزیز و قدرت کا انتظام کہ پروردگار نے مکڑیوں کو اس چیز پر مامور کیا کہ انہوں نے ستر پوشی کی زید کی، اور لوگ دیکھتے تھے کہ جب کوشش کی جاتی تھی مکڑیوں کا گہرے سے گہرا جالا اس زید مطہر کے جسد پر تن جاتا تھا اور ستر پوشی کرتا تھا، لیکن ظلم یہ تھا کہ آپ کا جسم کا گوشت ظاہر ہے کہ دھوپ اور اس سارے سے ختم ہو گیا تھا، اور پرندوں نے گھونسلہ بنا دیا تھا سینے میں، اس کے باوجود بھی امویوں کی جب تسلی نہ ہوئی تو ان کے جسد کو اتار کے جلایا اور راک کو نہر فرات میں بہا دیا گیا تھا، لیکن یہ زید مجاہد کس کی عطا تھا، کس نے خدمت میں بھیجا، اسی امیر مختار نے بھیجا تھا امام کی خدمت میں، صلوات بھیج دیجئے محمد علی محمد پر۔ عزیزان محترم، اگر آپ اجازت دیں 5-10 منٹ اوپر چلا جاؤں، صلوات بھیج دیجئے محمد علی محمد پر۔ مارکا ختم ہوا، اور پھر عبد الرحمن ابن سعید حمدانی کو موصل کا والی بنا کر بھیج دیا جناب مختار نے، کہ اب کیونکہ اب پھیلتے جا رہے ہیں، کچھ علاقوں سے لوگ بیعت لیتے آ رہے ہیں، میرے دوست نے ایک سوال بھی کیا تھا کہ جب حکومت مل گئی تھی تو امام کو کیوں نہیں دی، نہیں ابھی حکومت نہیں ملی، ابھی تو خروج جاری نا، قیام جاری ہے، ابھی علاقوں پہ قبضے کیے جا رہے ہیں، پوری حکومت ملی بھی نہیں کوفے پہ، اب یہ تو نہیں ہو سکتا کہ امام کو لا کے وہاں بٹھا دیتے، ابھی تو جنگ جاری ہے، ابھی تو قتل و غارت کری جاری ہے، لہٰذا ہو نہیں سکتا یہ سوال، اس لیے میں نے یہاں کہا کہ ایک جوان نے کہا تھا کہ بھائی امام کا حق ہے تو امام کو کیوں نہیں دی، نہیں ابھی حکومت ہوئی نہیں، یہ تو ایک جیسے علاقے پہ قبضہ ہو گیا، وہاں پہ حکم چل رہا ہے، موصل کی طرف بھیجا، اور 2-4 علاقوں بھی، عراق کے اکثر علاقے آ گئے، لیکن جنگ تو جاری ہے۔ جب عبد الرحمٰن ابن سعید حمدانی کو وہاں بھیجا 1000 ساتھیوں کے ساتھ، تو عبد الملک ابن مروان نے حسین ابن نمیر، یہ کربلا کے واقعے میں لعنت اللہ علیہ شریک تھا، حسین بن نمیر کو 8000 کے ساتھ بھیجا کہ جاؤ موصل پہ قبضہ کرو۔ جناب عبد الرحمٰن ابن سعید کو خبر ملی، یہ چھوڑ کے تقریر آئے اور خط لکھا امیر مختار کو کہ جو تیرا حکم ہو میں وہ کروں، کیونکہ یہاں کے لوگ ہمارے ساتھ نہیں ہیں، اور جو لشکر آ رہا ہے اس کا مقابلہ ہم نہیں کر سکتے، یا کمت بھیج یا جیسا تیرا حکم ہو۔ وہاں سے یزید ابن انس کو سردار بنا کر بھیجا امیر مختار نے 3000 جوانوں کے ساتھ، مریض، اور راستے ہی میں ان کا انتقال ہوا، جنگ کے دوران انتقال ہوا، اور انہوں نے خطبہ دیا، تقریر کی، ورقہ ابن غارب کو اپنا نائب بنایا، پہنچے موصل، اور جناب امیر مختار نے عبد الرحمٰن ابن سعید حمدانی سے کہا کہ جو تمہاری مرضی، چاہے ساتھ دو اس کا چاہے واپس آ جاؤ۔ یہ دونوں لشکر ملے 4000 کے، حسین ابن نمیر کی مدد کے لیے عامر ابن، صلوات بھیجیے محمد علی محمد پہ، نام یاد کرو، ربیہ ابن میعاق یا میساق، یہ نقطوں کا بھی فرق جو تاریخوں میں چلتا ہے، اس کو بھیجا، یا میقا، ربیہ کو بھیجا، اور لشکر دے کے 15000 کا کہ تو اس کی مدد کر اور دونوں مل جاؤ اور اس کا خاتمہ کرو۔ اب یہ جب دونوں لشکر ملے، ساتھ ملے، ربیہ کا اور حسین ابن نمیر کا، 4 فرسخ کے فاصلے پہ دونوں لشکروں کا آمنا سامنا ہوا، ربیہ سامنے آتا ہے کہ تم کیوں ہم سے لڑنا چاہتے ہو؟ تو جناب ورقہ ابن غارب کہتے ہیں کہ کیونکہ تم قاتلانے، ہم قاتلانے حسین سے بدلہ لینے کا عزم کر چکے ہیں، جزم کر چکے ہیں، کہا کہ ہم تو قاتلانے حسین نہیں، ہم تو کربلا بھی نہیں تھے، کہا کہ نہیں، حسین بن نمیر تمہارے ساتھ، اور اس کے لشکر میں 3000 آدمی تمہارے ساتھ ہیں جو واقعی کربلا میں موجود تھے۔ خلاصہ یہ کہ جنگ ہوئی، بہت سارے میں نے کہا جزیات کو میں خود ہی الگ کر دیتا ہوں جنگ کی، جنگ ہوئی اور نتیجہ یہ ہوا کہ 4000 ان 18000 پر غالب آئے، ربیہ مارا گیا، صلوات بھیجیے محمد علی، نعرہ حیدری، اللہ یہ ربیعہ ملعون مارا گیا، حسین ابن نمیر زخمی ہو کر فرار ہو گیا، ابن زیاد کے پاس پہنچا، بسے جا کے اس نے دم لیا۔ یہاں یہ لشکر اپنی فتح کی خبر لے کے جب واپس چلا، جناب مختار پریشان ہے کوفے میں، کیونکہ انہیں یہ خبر ملی ہے کہ جناب یزید ابن انس کا انتقال ہو گیا۔ وہ یہ ان کو خبر پوری نہیں ملی ہے، دیکھیں اس لیے کہتے ہیں آدھی خبر نہیں دیا کرو، پوری خبر دیا کرو۔ آج بھی دن میں میرے ساتھ ایک واقعہ ایسا ہوا، لوگوں نے کہا، تو میں نے کہا بھائی پوری خبر کیا؟ انہوں نے کہا بھائی اتنا خبر لاؤ تو پوری لاؤ، آدھی خبر لاتے ہو پتہ ہی نہیں آدمی کو کیا ہوا کیا نہیں ہوا۔ تو اب جناب مختار پریشان ہے، پھر خبر ملی کہ نہیں وہ بیماری کے سبب سے انتقال کر گئے، اور ورقہ ابن غارب نے ان کی جگہ علم سنبھالا اور وہ فتح کے ساتھ واپس آ رہے ہیں۔ یہ لشکر واپس پہنچا، اب اطمینان ہوا کیونکہ اب کچھ دیر کے لیے بیرونی حملوں سے محفوظ، کیونکہ عبد الملک ابن مروان کو ابن زیاد نے پیغام بھیج دیا کہ جو تو سمجھ رہا ہے کہ جس انداز میں مختار کو ختم کر لے گا، میں مختار کو جانتا ہوں، مختار ایسے تیرے قابو میں آنے والا نہیں ہے۔ اگر تو چاہتا ہے کہ مختار کا مقابلہ کرے، مختار کو ختم کرے، تو کم سے کم 100,000 سپاہیوں کو میرے پاس بھیجو، اور میں جانتا ہوں کہ کس طرح سے میں شیعہ نے کوفہ کو انجام تک پہنچاؤں گا۔ یہ پیغام بازی ادھر شروع ہوئی، اور ادھر جناب مختار نے لوگوں کو مقرر کیا کہ اب وقت ہے کہ اپنے وعدے کو پورا کیا جائے، قاتلان حسین کی فہرست جمع کرو۔ کچھ لوگ بھاگ گئے، ان کو کیسے پکڑا جائے؟ اب دیکھیے یہاں باطل راستہ اختیار نہیں کیا جا رہا ہے، بلکہ یہاں حکمت عملی کہا جاتا ہے۔ اب کچھ فرار ہو گئے، محمد ابن اشعث بھاگ گیا، بصرے میں چھپا ہوا ہے، اس کو کیسے، اس کو قتل کرنا ہے، اس کو پکڑ کر کیسے لایا جائے، کیا کیا جائے؟ بہت سے لوگوں نے ادھر ادھر پناہ لے لی، لوگوں میں یہ مشہور کرا دیا ابراہیم بن مالک اشتر نے عام لوگوں میں کہ بھائی مختار کا تو مقصد تھا حکومت حاصل کرنا، قاتلان حسین تو ایسی بہانہ تھا حکومت لینے کا، اور لوگ بھی یہ سمجھے کہ ہاں اب تو یہ حکومت ہی حکومت کے چکر چلا رہے ہیں، لہٰذا اب وہ باہر نکلنے شروع ہوئے، ان کے آتے پتے ملنے شروع ہوئے سب کے۔ محمد ابن اشعث کو بصرے سے کیسے بلایا؟ اس کے بیٹے کو بلا کے خوب انعام اکرام دیا، عبد الرحمن ابن محمد ابن اشعث کو، اور اس کو بھیجا کہ جا تیرا باپ خامہ خامہ ڈر رہا ہے، آ جائے میرے پاس، میں اسے کہیں گی ولایت دے دوں گا، گورنری دے دوں گا۔ اس بہانے سے اس کو بھی وہاں بلوا لیا۔ جب یہ سب کوفے میں جمع ہو گئے، اب ابراہیم بن مالک اشتر سے کہا کہ اب کوفے کی ناکہ بندی کر دو، کوئی ان میں سے نکلنے نہ پائے، اور میں نے وعدہ کیا ہے قبر حسین پر کہ میں بستر پہ نہیں سوؤں گا، میں کسی خواہش کی تکمیل نہیں کروں گا، میں اچھا کھانا نہیں کھاؤں گا جب تک قاتلان حسین کو ان کے انجام تک نہ پہنچا دوں۔ اور سب سے بڑے ان میں کون؟ عمر سعد، ابن زیاد، خولی، سنان بن انس، شمر بن ذیلجوشن، اور یہ حسین ابن نمیر۔ عزاداران حسین، بس اب میں نے آپ کی زحمتوں کو تمام کر دیا، چند جملے مصائب کے اس ملعون حسین ابن نمیر کے بارے میں سن لیجیے آپ، کہ جب یہ مکے سے محاصرے کو ختم کر کے واپس پلٹا تھا، اس کو خبر ملی تھی یزید کے مرنے کی، اور یہ وہاں سے واپس ہوا تھا، تو امام بھی حج سے واپس آ رہے تھے، اور ایک مقام پہ مدینے کے باہر حسین بن نمیر کا لشکر پیاسا، اس کے جانور تک پیاسا، پانی کی تلاش میں سرگردان تھے، یہ خبر ملی کہ قافلہ ٹھہرا ہوا ہے، معلوم ہوا کہ یہ فرزند رسول کا قافلہ ہے، کہا کہ زیارات سے واپس آ رہا ہے۔ تو اس نے کہا کہ دیکھو بتانا نہیں کہ اس قافلے کا سردار میں حسین ابن نمیر ہوں، یہ نہیں بتانا ورنہ تمہیں پانی نہیں ملے گا۔ پہنچے امام نے جو دیکھا کہ پیاسا لشکر، کہا کہ چھاگلوں کے منہ کھول دو، مشکیزوں کے منہ کھول دو۔ حسین ابن نمیر اور اس کے ساتھیوں نے جلدی جلدی پانی پینا شروع کیا، تو امام نے کہا کہ ان کے حیوانوں کو بھی پلاؤ، یہ بھی پیاسا، حیوانوں کے آگے بھی مشکیزے چھاگل صرف رکھ دیے گئے، اور وہ پانی پی لے۔ جب خوب سیراب ہو چکے تو امام کہتے ہیں اپنی ضرورت کا پانی اپنے ساتھ لے بھی جاؤ، اپنی ضرورت کا پانی لے بھی۔ تو اب یہ ملعون آتا ہے امام کے سامنے اور مسکرا کر کہتا ہے کہ فرزند رسول، اگر آپ مجھے پہچان لیتے تو کبھی میرے ساتھ یہ نیکی نہ کرتے۔ بس یہ سننا تھا کہ فرزند رسول کی آنکھوں میں اشک آ گئے، اور کہا کہ حسین ابن نمیر، میں تجھے نہیں پہچانا، تو نے کیا سمجھا کہ میں تجھے نہیں پہچانتا؟ حسین ابن نمیر، مگر کربلا کا واقعہ ایک لمحے کے لیے بھی میں فراموش کر سکتا ہوں، اپنے بھائی علی اکبر کا سینہ فراموش کر سکتا ہوں، حسین ابن نمیر مگر تو ہی نہیں کہ جس نے میرے بابا کے سر کو نیزے پر بلند کر کے کوفے اور شام تک لے جانے کی ذمہ داری ادا کی تھی؟ حسین ابن نمیر میں تجھے نہیں پہچان, لیکن حسین ابن نمیر وہ تمہارا کردار تھا, یہ ہماری ذمہ داری ہے, یہ ہمارا فریضہ ہے. ہم امام ہیں اس امت کے, تو مانو یا نہ مانو ہم امام ہیں اس امت کے. عزاداران حسین جو پہچانتے تھے مقام امامت کو, جن کے دل میں نور امامت تھا, وہ اگر کسی دوسرے مذہب کے بھی تھے تو انہوں نے پہچان لیا. شام پہنچا یہ قافلہ, یزید کا حکم تھا کہ اگر تمہیں کہیں راستے میں ٹھہرنا پڑ جائے تو قیدیوں کو سائے میں نہ بٹھانا, ان کو باہر اپنے لیے خیمے لگانا, قیدیوں کے لیے نہیں. اور دیکھو ان کے قیام و تعام میں جتنی اذیتیں ان کو دے سکتے ہو دے دینا, جتنی تکلیف دے سکتے ہو. اس طرح سے کتنے عرصے میں اسیروں کا قافلہ پہنچا. عزاداران حسین حکم ملا کہ ابھی دمشق کے باہر ٹھہرو, ابھی سجاوٹ مکمل نہیں ہوئی, استقبال کے انتظامات مکمل نہیں. کتب مقاتل میں لکھا ہے 9 گھنٹے سے 9 دن تک کا یہ اسیروں کا قافلہ کھلے آسمان تلے پڑا رہا. میں کہتا ہوں چلیے 9 دن والے نے مبالغہ کیا ہے, 9 گھنٹے والا لے لیجیے, 1 دن کا لے لیجیے, 2 دن. آپ نے دیکھا ہے جو زیارات کر کے آئے انہوں نے دیکھا ہے شام کا جو بازار ہے جس کے آثار اب تک باقی ہے, جس سے اسیروں کا قافلہ گیا تھا اس بازار سے اور وہ قصر یزید جس کے آثار موجود ہیں, اس کا فاصلہ 1.5 کلومیٹر سے زیادہ نہیں ہے, بس اتنا فاصلہ. اور عزاداران حسین جب یہ قافلہ اس بازار میں داخل ہوا, اتنا امبوہ اتنا اژدہان تھا کہ قافلے کو دربار یزید تک پہنچنے میں 9 گھنٹے لگ گئے. ذرا تصور کیجئے آپ, یہاں سے رضویہ کی چورنگی اتنا فاصلہ, مسئلہ کیا تھا, اتنا ہجوم تھا کہ کچھ قدم یہ ناقے آگے بڑھتے تھے پھر ہجوم کے سبب سے پیچھے دھکیل دیا. اور رسول زادیاں چھوٹی چھوٹی بچیاں حیران پریشان اس مجمع عام میں, ذرا آپ تصور کیجئے کہ زینب اور مکلسوم, رقیہ ام رباب, سکینہ, ان معصوموں کی کیا کیفیت ہے کہ پروردگار کس امتحان میں تُو نے ہمیں ڈالا. عزاداروں اسی امبوہ میں ایک عیسائی راہ مقامات مقدسہ کی زیارت کر کے واپس پلٹا ہے, بچہ بھی ساتھ, حیران ہو گیا دمشق میں آ کے, آج کیا ہے, آج تو تمہاری کوئی عید بھی نہیں ہے, یہ کیسا جشن ہے. بتایا گیا کہ ایک باغی نے خروج کیا تھا امیر کے خلاف, اس کو قتل کر دیا گیا, مقتولین کے سر اور ان کے قیدیوں کو لایا جا رہا ہے. اسے شوق ہوا, آگے بڑھا, قریب لایا اپنے آپ کو کسی طرح سے, آگے نیزے اور پیچھے ناک, اور جس کی ناکوں پہ نظر پڑی تو حیران رہ گیا کہ ہر بیوی کے بھات پسے پشت بنے, لیکن اس نے اپنے بالوں سے اپنا پردہ کیا. اپنے بچے سے کہتا ہے کہ یہ کوئی عام عورتیں نہیں ہیں, میرے بیٹے دیکھ رہا ہے کہ چھوٹی سی بچی ہے تو وہ بھی منہ چھپانے کی کوشش کر رہی ہے. اس کے بعد اس کی نگاہیں پڑی نیزوں پر اور ایک سر پر اس کی نظریں ٹھہر گئیں, اور تھوڑی دیر بعد کہتا ہے کہ تو نے غور کیا, اپنے بیٹے سے کہتا ہے تو نے غور کیا, اس سر کے لب ہل رہے ہیں, یہ کچھ بات کر رہا ہے. بیٹا ہاتھ ہلا کے کہتا ہے بابا ارے اس سر کو چھوڑو, اس ننے سے سر کو تو دیکھو. بابا اس ننے سے سر کو تو دیکھو, اس کے بھی لب ہل رہے ہیں. اب سینہ پیٹ کر کہتا ہے کہ بابا مگر یہ تو بتاؤ اس بچے کو کیوں قتل کر دیا. دونوں باپ بیٹے حیران پریشان, پاس کھڑے ہوئے لوگوں سے پوچھتا ہے بھائی یہ کون قتل کر دیا گیا, یہ کون تھا جس کو مار ڈالا گیا؟ تو کسی نے چپکے سے کہا کہ حسین ابن علی تھا. کون حسین ابن علی؟ کہا ہمارے رسول کا نواسا, ہمارے رسول کا نواسا, اس کی بیٹی فاطمہ زہرا کا بیٹا, اس کے بھائی علی کا لال, اور یہ ناکوں پر تو جن عورتوں کو دیکھ رہا ہے نا, یہ ہمارے رسول کی بیٹیاں ہیں. بس عزاداراں نے اسے اتنا سننا تھا کہ وہ کہتا ہے وائے ہو تم پر, ارے میں پتا نہیں کتنی پشتوں میں داؤد نبی کی اولاد سے ہوں, آج بھی کہیں سے گزر جاتا ہوں لوگ میرے قدموں کی خاک اٹھا کے اپنے سر پہ ملتے ہیں، تم نے اپنے نبی کے نواسے کو قتل کر ڈالا، اس کے حرم کو قیدی بنا کر اس طرح تماشا دکھا رہے ہو؟ بس عزادارانہ سے آس پاس کے لوگ ڈر ڈر کے دور ہونا شروع ہوئے اور یزید کے سپاہی آگے بڑھنا شروع ہوئے، آگے بڑھنا شروع ہوئے، اس کو خبردار کیا۔ لیکن عزادارانِ حسین، وہ شعلہ ایمانی جو بھڑک چکا تھا اس کے دل میں، اس نے تلوار نکالی اور کہا کہ بدبختو، اب تو مجھ پر جہاد واجب ہو گیا۔ لڑتا جاتا ہے اور ایک ساربان پہ نظر پڑی جو اونٹوں کی مہار تھامے ہوئے، تعارف کرتا ہے، آپ اپنا تعارف کرائیں، امام نے تعارف کرایا، کہا فرزند رسول ذرا جلدی سے اپنا کلمہ تو مجھے تعلیم دے دے، جلدی سے اپنا کلمہ مجھے پڑھا دے۔ ادھر کلمہ پڑھا، ادھر زخموں سے چور ہو کر گرا اور اطمینان سے کہتا ہے، ارے میں تو حیران تھا کل رات سے کہ مسلمانوں کا رسول اور میرے خواب میں آئے، میں حیران تھا کہ مسلمانوں کا رسول میرے خواب میں آ کر مجھ سے کہتا ہے کہ میں تجھے جنت کی بشارت دیتا ہوں، پھر ایک بار کلمہ شہادت جاری کرتا ہے، کہتا ہے فرزند رسول گواہ رہیے گا، آپ کے دین پر آپ کی محبت میں جان دے رہا، جان جانے آپ نے کے سپرد کی۔ بس عزادارانِ حسین، آخری دو جملے سن لیجئے، بس زینب سے یہ منظر نہ دیکھا گیا، مدینہ کا رخ کر کے آواز دیتی ہے، اے نانا تیری امت میں کوئی نہ نکلا مدد کرنے والا، ہاں قوم نصارہ سے ایک شخص تو غیرت آ گئی اور ہماری نصرت میں اپنی جان قربان کر بیٹھا۔ الا لعنة الله على القوم الظالمين، بس يعلم الذين ظلموا ايام منقلب ينقلبون.